الله الرحمن الرحيم. وقلنا من بعده لبني إسرائيل اسكنوا الأرض فإذا جاء وعد الآخرة جئنا بكم لفيفا. وبالحق أنزلناه وبالحق نزل وما أرسلناك إلا مبشرا ونذيرا وقرآنا فرقناه لتقرأه على الناس على مكث ونزلناه تنزيلا. ترجمہ اس ان آیتوں کا وقلنا من بعده لبنی اسرائیل, اور ہم نے بنی اسرائیل سے کہہ دیا اب تم اس ملک میں رہو. فَإِذَا جَاءَ وَعْدُ الْآخِرَةِ, جب آخرت کا وعدہ آ جائے گا تو ہم سب کو سمیٹ کر اپنے پاس لے آئیں گے. وَبِالْحَقِّ أَنزَلْنَاهُ وَبِالْحَقِّ نَزَلْ, ہم نے سچائی کے ساتھ قرآن کریم کو اتارا ہے اور اتارا بھی سچائی کے ساتھ, قرآن بھی سچا اور لانے والا بھی سچا. وَمَا أَرْسَلْنَاكَ إِلَّا مُبَشِّرًا وَنَذِيرًا, اور ہم نے آپ کو صرف بشارت دینے والا اور ڈرانے والا بنا کر بھیجا ہے. وَقُرْآنًا فَرَقْنَاهُ, آگے اللہ فرماتے ہیں قرآن کو ہم نے بہت سارے حصوں میں تقسیم کیا ہے تاکہ آپ لوگوں کے سامنے ٹھہر ٹھہر کر تلاوت کریں. وَنَزَّلْنَاهُ تَنزِيلًا, اور ہم نے قرآن کریم کو آہستہ آہستہ ضرورت کے مطابق اتارا ہے. اللہ کا شکر احسان ہے, اللہ تبارک و تعالیٰ نے پھر رمضان کا مہینہ میں نصیب فرمایا. جتنا شکر کرو گے اللہ تعالیٰ مزید عبادت کی توفیق نصیب فرمائیں گے. قرآن کی تفسیر ہماری چل رہی ہے سورہ فاتحہ سے لے کر الحمدللہ 16 سال میں سورۃ بنی اسرائیل, ابھی آج آخری صفحہ ہے 15ویں پارے کا. الحمدللہ ہماری ساری تفسیر ریکارڈ ہے آن لائن تفسیر سالے ویب سائٹ کے اوپر, تو الحمدللہ اللہ کا فضل ہوا اور اللہ کا شکر ہوا کہ ہم نے پابندی کے ساتھ اس تفسیر کو یہاں تک ہم پہنچے ہیں, اور انشاءاللہ دعا کرتے ہیں اللہ تعالیٰ اپنے فضل و کرم سے اس کو مکمل بھی فرما دے. آپ لوگ یہاں بیٹھے ہیں حقیقت میں قرآن کی محبت میں بیٹھے ہیں, اور جو قرآن سے محبت کرتا ہے اللہ ان سے بے انتہا محبت فرماتے ہیں. بے شمار فضائل ہے قرآن کی محبت کا, چونکہ نبی اکرم صلی اللہ علیہ وسلم کی نبوت کا مقصد ہی قرآن کی تلاوت کرنا اور تزکیہ کرنا اور قرآن کو سمجھانا. جیسے ابھی آگے آئے گا, یہ آپ صلی اللہ علیہ وسلم کی اور سارے انبیاء علیہ الصلوۃ والسلام کی نبوت کا پرپس ہے. الحمدللہ ہم اس میں شریک ہیں اور ہم یہاں بیٹھے ہیں قرآن کو سمجھنے کے لیے. گزشتہ سبق میں یہ بات ہوئی تھی تاکہ بات مکمل سمجھ میں آ جائے. اوپر سے بات چل رہی تھی کہ فرعون نے موسیٰ علیہ الصلوۃ والسلام سے کہا, فقال له فرعون انی لازنک یا موسیٰ مسحورا, لگتا ایسا ہے اے موسیٰ تم پر کسی نے جادو کر دیا ہے, لگتا ایسا ہے کہ تم پر کسی نے جادو کر دیا ہے, اس لیے کہ تم بہت ہی بہکی بہکی بات کرتے ہیں. کبھی کہتے ہیں اے فرعون تیرے سوا دوسرا خدا ہے جس نے ساری دنیا کو بنایا ہے, کبھی تم مجھے کہتے ہو کہ میں اللہ کا رسول ہوں, کبھی تم مجھے کہتے ہو قیامت آنے والی ہے, کبھی تم مجھے کہتے ہو حساب کتاب ہوگا. یہ ساری باتیں تم مجھے سناتے رہتے ہو, معلوم ہوتا ہے کہ آپ یہ بہکی بات کرتے, آپ پر کسی نے جادو کر دیا ہے.
look like someone did magic on you. That's why you're talking these all these things.
और एक जगह पर तो फिरौन ने हजरत मूसा अलैहि सलाम से कहा, रसूलुकुम अल्लज़ी उरसिला इलैकुम लमजनून, ए फिरौनियों सुनो मेरे मानने वालों, और किबती तुम भी सुनो, बनी इसराइल तुम भी सुनो, लगता ऐसा है तुम्हारे अंदर ये जो आदमी है ना मूसा अलैहि सलात व सलाम, लगता ये पागल आदमी है, ये पागल आदमी है। और एक जगह तो उसने कहा, मन खैरुम मिन हाज़ा अल्लज़ी हुवा महीन, मैं बेहतर हूं या ये आदमी जो बिल्कुल हकीर है। आई एम बेटर मायसेल्फ ओर द पर्सन हुज अ वेरी लोअर टाइप ऑफ पर्सन इज कॉलिंग मूसा अलैहि सलाम महीन, लोअर टाइप पर्सन। कुरान करीब में जगह जगह उसने मूसा अलैहि सलाम का डिसरिस्पेक्ट किया, तो हजरत मूसा अलैहि सलाम ने मुंह तोड़ जवाब दिया जो इस आयत में यहां मौजूद है। वो जवाब ये है, वह इन्नी लाज़ुन्नुक या फिरौन मसबूरा, फिरौन मुझे तो ऐसा लगता है तू बहुत जल्द हलाक होने वाला है, मुझे ऐसा लगता है तू बहुत जल्द हलाक होने वाला है, तेरा कोई पुरसान हाल नहीं होगा। और एक अजीब हालत रही फिरौन की, वन साइड यू कैन सी द फिरौन, उसके पास फौज है, हुकूमत है, सल्तनत है, सामान है, ऊंटनियां है, घोड़े हैं, सब कुछ उसके पास मौजूद है। तो एक तरफ तो वो बहुत ज्यादा तकब्बुर करने वाला था, और दूसरी तरफ उसको फियर भी था, द अदर साइड ही गॉट सो मच फियर आल्सो। क्यों? यूसुफ अलैहि सलातु वस्सलाम की कौम जो थी उनकी नस्ल से वो बहुत बढ़ चुकी थी, बहुत ज्यादा। जब यूसुफ अलैहि सलाम का खानदान बढ़ा तो दे वो अप्रोक्सीमेटली 72 ट्राइब, 72 खानदान थे। लेकिन मूसा अलैहि सलाम के जमाने में यही बनी इसराइल जिसको कहते हैं यूसुफ अलैहि सलाम, ये कितने बढ़ गए, कितने बढ़ गए अंदाजा कीजिए, 6,70,000 हो गए, इतनी बड़ी कौम बढ़ गई। तो ये डरने लगा कहीं ये मुझ पर ओवर पावर ना हो जाए, कहीं ये मुझसे हुकूमत ना ले ले। इसीलिए तो एक बच्चे के कत्ल में उसने 90,000 चिल्ड्रन को कत्ल किया है, अप्रोक्सीमेटली ही किल्ड 90,000 चिल्ड्रन। उसको बहुत ज्यादा डर था ना कि मेरी हुकूमत चली जाएगी। उन उसके जमाने के फॉर्चून टेलर ने बताया था कि तेरे ही हुकूमत में एक बच्चा पैदा होगा, वो तेरी हुकूमत को ले लेगा, ही विल टेक ओवर योर डोमिनियन, योर किंगडम, एंड ही विल बी ओवर पावर अपॉन यू। तो उसने कहा मैं सारे बच्चों को यानी लड़कों को कत्ल कर दूंगा। अब जो भी लड़का पैदा होता था उसको कत्ल करवाता था, अप्रोक्सीमेटली 80-90,000 बच्चों को उसने कत्ल करवाया। लेकिन अल्लाह तबारक व ताला जब उस बच्चे को बड़ा करना चाहे तो कौन उसको कत्ल कर सकता है? यही वो बच्चा है मूसा अलैहिस्सलाम जिनकी परवरिश फिरौन के घर में हुई, ही ग्रो अप इन द हाउस ऑफ फिरौन, और वहीं पर बड़ा बड़े हुए। एक मर्तबा बचपने में मूसा अलैहिस्सलाम ने फिरौन को एक तमाचा मारा था, बेटा छोटा बच्चा। तो उस वक्त फिरौन ने फिर कहा, आसिया आई टोल्ड यू, लगता है यही बच्चा है। एक तो जब पानी से निकाला बच्चे को तो आसिया ने पहली निगाह की हजरत मूसा अलैहि सलाम की आंखों पर और चेहरे पर, और वो नूर जो नबियों के चेहरे में होता है सीधा उनके दिल में पहुंच गया। और इस आयत की तहत में अल्लामा शब्बीर अहमद उस्मानी लिखते हैं कि उस वक्त फिरौन ने कहा लगता है यही बच्चा है जो हमें कत्ल करेगा, जो हमारी हुकूमत ले लेगा। मुफस्सिरीन वहां लिखते हैं अल्लामा शब्बीर अहमद उस्मानी हवाले से कि अगर उस वक्त आसिया के साथ फिरौन भी कह देता कि ये बच्चा तो हमारी आंखों की ठंडक बनेगा तो अल्लाह आसिया के साथ फिरौन को भी ईमान की दौलत से मालामाल कर देता। आसिया के साथ फिरौन को भी दौलत देता ईमान की। जब बचपन में तमाचा मारा उस वक्त फिर आसिया को कहा, यही बच्चा है लगता है, यही बच्चा। पर मैं नहीं, ये छोटा बच्चा है, तुम्हें क्या पता, छोटा बच्चा तो वैसे ही मजाक में मार देता है, कभी माँ को कभी बाप को, ये क्या समझता है। बड़े इसका इम्तिहान ले रहे, बच्चे का इम्तिहान ले रहा, अब फिर और इम्तिहान ले रहा, एक तरफ गोल रख दिया और एक तरफ आपका अंगारा रख दिया, एक तरफ गोल रख दिया और एक तरफ आपका अंगारा, दोनों चमक रहे हैं। हम देखेंगे कि बच्चा किसकी तरफ जाता है। जाहिर बात है अगर गोल की तरफ गया तो बच्चा तो समझदार है और आग तो ज्यादा चमकती है वो अंगारा, तो बच्चे को छोड़ा, करीब था कि ये गोल की तरफ जाएं, अल्लाह ने उनको बढ़ाया किसकी तरफ, आग की तरफ, अंगारा उठाया मुंह में रख दिया और जबान थोड़ी जल गई, इसीलिए तो हजरत मूसा अलैहि सलाम की जबान में लुकनत आ गई थी, स्टटरिंग हुआ था। और फिर उन्होंने अल्लाह से दुआ की थी ना, वहलुल उक्दतम मिन लिसानी यफकहू कौली, ए अल्लाह मेरी जबान को खोल दे और मेरे सीने को भी खोल दे कि लोग मेरी बात को समझने लगे। यही वो आयत है जो मैंने कहा था लास्ट सबक में, वहलुल उक्दतम, अगर कोई बच्चा बात नहीं कर सकता, अगर कोई बच्चा बोलता नहीं बचपन से, तो ये आयत है इसको शहद में दम किया जाए 7 मरतबा और शहद बच्चे के मुंह में रखा जाए, कुछ दिनों में देखोगे कि वो बच्चा बोलना शुरू कर देगा। एक बच्ची थी 14 साल तक बोलती नहीं थी, सुनती थी लेकिन बोलती नहीं, मैंने उसको ये अमल दिया कि शहद में ये आयत पर जो मूसा अलैहि सलाम की दुआ है दम किया, किस नीयत से उसने दम किया होगा, 14 साल की, 14 साल की बच्ची, 14 साल की बच्ची, बड़ी बच्ची थी, बड़ी लड़की थी, सिस्टर ठोकी। इस अल्लाह के अंबिया जो नबी है उनकी दुआओं में बरकत कयामत तक बाकी रहेगी। इसीलिए तो कुरान की दुआएं मांगनी चाहिए, कुरान में जो जो दुआएं अल्लाह ने बयान की अंबिया ने, उसको हर वक्त दुआओं में मांगना चाहिए कि इब्राहिम अलैहिस्सलाम ने कौन सी दुआ मांगी, मूसा अलैहिस्सलाम ने कौन सी दुआ मांगी, ईसा अलैहिस्सलाम ने कौन सी दुआ मांगी है, सुलेमान अलैहिस्सलाम ने कौन सी दुआ मांगी, आदम अलैहिस्सलाम ने सबसे पहले कौन सी दुआ मांगी जिस पर अल्लाह ने उन्हें माफ कर दिया, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ने कौन कौन सी दुआएं बताई है और वकुर कहकर बताई, मेरा नबी ये दुआ कर ले, मेरा नबी ये दुआ कर ले, मेरा नबी ये दुआ कर ले। ये दुआएं हमें सीखनी चाहिए और हमें अपनी दुआओं में वो कुरान की दुआ, हमें तो शुरू से वही उर्दू में बोल लेते हैं, कुरान की दुआओं में जो बरकतें हैं, जो रहमतें हैं, अंबिया अलैहिस्सलाम के अल्फाज में एक एक लफ्ज में बेशुमार मीनिंग होता है। रब्बना आतीना फिद दुनिया, रब्बना आतीना फिद दुनिया हसना, उसमें बचपन से लेकर मौत तक सब कुछ आ गया। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम हर दुआ में ये दुआ 3 मरतबा कहा करते थे, रब्बना आतीना फिद दुनिया हसना व फिल आखिरति हसना व किना अज़ाबन्नार। तो मैं बात कर रहा था, एक तरफ तो उसको फिरौन को लोगों का खौफ था, ओहो ये तो मेरी हुकूमत ले लेंगे, और दूसरी तरफ उसको नाज भी था। फिरौन को कहा मूसा अलैहिस्सलाम ने, मेरी कौम को बनी इसराइल को मेरे साथ भेज दे और तेरे कौम जो फिरौनी है किबती है अपने साथ रख ले। एक तरफ कहता भी था हाँ मैं भेज दूंगा, दूसरी तरफ कहता है मेरी तिजारत है, खेती बाड़ी है सारी किबतियों की, इसलिए कि 7 लाख आदमी उन सबको गुलाम बनाया था। आप पिरामिड जाकर देखो ना, ये सब बनी इसराइल ने बनाया है, उनसे पत्थर उचकवाया है और ऊपर चढ़ाया है, कितने साल हो गए, 3,000-4,000 साल हो गए, वो पिरामिड को देखो बिल्कुल वैसे के वैसे खड़ा है। मैंने वहां के बड़े बूढ़ों को कई लोगों को पूछा पर इसमें कोई तरमीम हुई है, कहा कुछ भी नहीं, जैसा उन्होंने बनाया आज तक वैसा ही है, आज का लोग, आज के लोग वो नहीं बना सकते जो मजबूती के साथ उन्होंने बनाया है, इतने ताकतवर लोग थे वो लोग। एक मरतबा मैं इजिप्ट गया तो वो मेरी बोतल जो थी मेरे बच्चे के दूध की खुल नहीं रही थी, बहुत टाइट थी, तो मैंने एक नौजवान से कहा, गरीब 15 इयर्स का होगा, मैंने कहा इसको खोलना, उसको मैंने कहा इफ्तहादा, मैंने उसको बदला, उसने बिल्कुल ऐसा क्या खोल दिया, मैंने कहा कमाल कर दिया तूने, उसने कहा हम तो फिरौन की कौम है ताकत वाली,
اس نے مجھے اس وقت کہا ہم تو فرعون کی قوم ہے طاقت والی, آج بھی ہمارے اندر کوئی طاقت ہے. تو اس میں ایک طرف ڈر بھی تھا کہ اگر یہ سارے چلے جائیں گے تو پورے سلطنت کولیپس ہو جائے گی, کھیتی کون کرے گا, سلطنت کون کرے گا, گھر کا کام کاج کون کرے گا, پکائے گا کون, عورتیں پکاتی تھیں اور باہر ان کی کھیتیوں میں اور سب جگہ ان کے وہ سب لوگ کام کرتے تھے. اب سارے چلے جائیں گے تو کیا ہوگا؟ تو ایک طرف تکبر بھی تھا, دوسری طرف ڈر بھی تھا. راتوں رات حضرت موسیٰ علیہ السلام نے کہا چلو نکلو, مشورہ ہو گیا. اب سارے نکل گئے, پہنچ گئے, سارے بنی اسرائیل نکلے, پہنچ کر کے بحر قلزم, سمندر قلزم کے پاس پہنچ گئے. اب آگے سمندر ہے اور پیچھے قوم. فرعون کو پتا چل گیا کہ سارا گاؤں, سارے شہر خالی ہو گئے, سب نظر نہیں آ رہے, کدھر گئے. صبح صبح اپنے گھوڑے پر بیٹھا اور سب کے ساتھ اپنی فوج کے ساتھ وہ پیچھے پیچھے آیا. اب آیا تو دیکھا کہ بنی اسرائیل کہنے لگے موسیٰ آپ نے تو ہمیں پھنسا دیا, آگے سمندر ہے, پیچھے دشمن ہے, اب ہمارا کیا ہوگا؟ فرمایا انما معی ربی سہدین, میرا اللہ میرے ساتھ ہے. حکمت تو دیکھو, وہاں غار میں ہجرت کے وقت ڈر تھا حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کو کہ اب تو یہ لوگ بالکل سامنے آ گئے ہیں, دے ول سی انسائڈ, دے ول فائنڈ اس. تو اس وقت نبی اکرم صلی اللہ علیہ وسلم فرمایا نہیں نہیں گھبراؤ نہیں, اللہ میرے اور آپ کے لیے ہم دونوں کے ساتھ ہیں. کیوں؟ ابو بکر رضی اللہ تعالیٰ عنہ کی زندگی ایسی جیسے نبی اکرم صلی اللہ علیہ وسلم کی زندگی. اس پر میں کہا کرتا ہوں, نبی اکرم صلی اللہ علیہ وسلم فرمایا لو کان بعدی نبی لکان عمر, اگر میرے بعد کوئی نبی بنتا تو کون بنتے؟ عمر بنتے. ابو بکر کا نام کیوں نہیں آیا؟ حالانکہ ابو بکر کا درجہ تو حضرت عمر سے آگے ہے. میں نے اس وقت سمجھایا تلازمی کو کہ صدیق اکبر کی پوری زندگی تو ایک طرف ہے, حضرت عمر رضی اللہ تعالیٰ فرماتے ہیں ہجرت کے 3 دن میری پوری زندگیوں کی نیکیوں کے مقابلے میں وہ 3 دن بھی بہت بڑے ہیں. نام ان کا کیوں نہیں لیا اللہ کے حبیب نے کہ میرے بعد اگر کوئی نبی بنتا تو ابو بکر بنتے؟ عمر کا نام کیوں لیا؟ اس پر محدثین فرماتے ہیں کہ صدیق اکبر رضی اللہ تعالیٰ عنہ اور نبی علیہ السلام ایک تھے, صرف فرق اتنا ہے یہ نبی ہے وہ صدیق ہے, یہ نبی ہے وہ صدیق ہے, ورنہ ہر چیز میں آپ دیکھیں گے. اسی لیے تو فرمایا عائشہ آپ کے باپ کو کہو جاؤ میں بیمار ہوں, آپ کے والد کو کہو کہ میری جگہ مصلی پر نماز پڑھائے. تو صدیق کیا فرماتی ہے؟ خاموش رہی, جا کر بتلایا نہیں. اللہ کے نبی نے فرمایا صدیقہ میں نے آپ کو کہا لوگ کیا کہیں گے؟ فرمایا جاؤ صدیق کے ہوتے ہوئے میرے مصلی پر کوئی نہیں جا سکتا ہے. ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے امامت کروائی اور اس کے بعد بھی خیر بات بہت آگے نکل گئی. موسیٰ علیہ السلام نے اعلان کیا چلو نکلو. اب یہاں موسیٰ علیہ السلام نے اپنی قوم سے کہا میرا اللہ میرے ساتھ ہے, اس لیے کہ نبی ہے اکیلے میرے ساتھ ہے. اب اللہ نے کہا آپ ایسا کرو سمندر میں لکڑی مارو, یہ جو گزشتہ سبق میں گزرا, سمندر میں لکڑی مارو. اور ان کا ساتھ ان کے ساتھ ہی رہتا تھا جو وما تلک بیمینک یا موسیٰ قال ہی عصائی, وہ تو ساتھ میں رہتا تھا, مارا. اس پر ایک شاہ وسیع اللہ صاحب رحمت اللہ علیہ کی بات یاد آ گئی مجھے کہ ایک مرتبہ موسیٰ علیہ السلام سوئے ہوئے تھے اور ان کا عصا ان کے پاس رکھا ہوا تھا اور دو آدمیوں نے سوچا کہ ہم موسیٰ علیہ السلام کے عصا کو چوری کر لیتے ہیں اور ہم بھی کھیلیں گے, پھر ڈالیں گے سانپ بن جائے گا, فلاں بن جائے گا. چونکہ یہ تو معجزہ تھا, اٹ واز اے میریکل آف حضرت موسیٰ علیہ السلام. اب وہ دونوں آئے قریب میں تو وہ موسیٰ علیہ السلام تو سوئے ہیں and their intention to steal the stick of موسیٰ علیہ السلام, چوری کرنے کی ان کا ارادہ تھا. وہ جیسے قریب آئے وہ لکڑی, موسیٰ تو سوئے ہیں لیکن لکڑی زندہ ہو کر کے سانپ بن گئی, ایک دم ان کے پیچھے دوڑنے لگی. وہ ایسے بھاگے شاہ صاحب فرماتے, شاہ وسیع اللہ صاحب اپنے گھر پر گئے, ان کو بخار چڑھ گیا. ان کی ماں نے موسیٰ علیہ السلام سے کہا حضرت آپ کچھ دم کر دیجئے, کچھ رحم کر دیجئے, اس قسم کا مسئلہ ہوا. کہا نبی زندہ ہے, جب نبی زندہ ہوتا ہے تو ان کا عصا بھی زندہ ہوتا ہے, یاد رکھنا. جب نبی انتقال کر جاتا ہے تو ان کا معجزہ بھی ختم ہو جاتا ہے, ان کا معجزہ بھی ختم ہو جاتا ہے. نبی جیسے انتقال فرماتے ہیں ان کے مرکل بھی ختم ہو جاتا ہے. صرف ایک نبی ہے جو دنیا سے چلے گئے لیکن پھر بھی ان کا معجزہ آج تک زندہ ہے اور قیامت تک زندہ رہے گا, وہ ہے قرآن کریم. کون سا معجزہ ہے؟ قرآن کریم ہے, ورنہ سارے انبیاء کے معجزات ختم ہو گئے. بس یہ ایسا زمین پر کیا, پانی پر مارا, بحر قلزم میں 12 راستے ہو گئے اور وہ چل رہے ہیں ایسے جیسے بات کر رہے ہیں آپس میں. ابن کثیر فرماتے ہیں جیسے کاچ, وہ پانی کاچ کی شکل میں کھڑا ہو گیا اور راستہ روڈ کی طرح پکا بن گیا, بالکل کوئی پانی نہیں راستے میں, there was no water at all. وہ پانی stood up like a wall, like a glass. یہ ایک دوسرے کو دیکھ رہے ہیں, پورا 12 خاندان جو ہے وہ ایک دوسرے کو دیکھ رہا ہے اور چلتے ہوئے بات کر رہے ہیں. اور وہ بحر قلزم کو عبور کر گئے, پار کر گئے, چلے گئے. اس کے بعد انہوں نے دیکھا کہ یہ تو گزر گئے, ہم بھی گزرتے ان کے پیچھے. جیسے ہی پانی کے اندر میں جمپ کیا, مڈل آف دا واٹر میں, وہ پانی جو کھڑا تھا سارا گرا ان کے اوپر اور سارے ہی ڈوب گئے, اس میں سے ایک بھی نہیں بچا, ایک بھی نہیں. اب تک میں تو گزشتہ سبق کا خلاصہ میں نے بیان کیا, اب آج کے سبق میں جب یہ پار ہو گئے, کراس ہو گئے, تو وَقُلْنَا مِن بَعْدِهِ لِبَنِي اسرائیل, اب اللہ کہہ رہے ہیں موسیٰ علیہ السلام سے, بنی اسرائیل کو کہہ دو اسکن الارض, زمین میں رہو, زمین میں رہو. کون سی زمین یہاں مراد ہے؟ ایجپٹ سے تو باہر نکل گئے, دے کراس دا ایجپٹ, دے کراس دا سی آف قلزم. اب یہاں زمین سے مراد شام ہے, سیریا, شام کی زمین ہے, فلسطین ہے اور جاردن ہے. یہ اس زمانے میں ایک تھا, بعد میں الگ کیا گیا, فلسطین الگ ہوا, جاردن الگ ہوا, سیریا الگ ہوا, فلا الگ ہوا, ورنہ یہ پہنچ گئے کہاں پر. لیکن پہنچنے سے پہلے ایک زمین تھی جس کو صحرائے سینا کہتے ہیں, وہاں پر یہ لوگ ٹھہرے. اور ٹھہرنے کے بعد حضرت موسیٰ علیہ السلام اور حضرت ہارون علیہ السلام نے ان سے کہا ہمیں حملہ کرنا ہے, کہاں پر؟ فلسطین پر, شام پر, اور پھر ارض مقدس کو جیتنا ہے, ارض مقدس کو اپنے ہاتھ میں لینا ہے, اور ہمیں اس وقت یہ بیت المقدس کو فتح کرنا ہے. انہوں نے کہا یا موسیٰ انا لن ندخل ابدا ما داموا فیہا فاذهب انت وربک فقاتلا انا ہاہنا قاعدون, ہم نہیں آئیں گے آپ کے ساتھ, تم جاؤ اور تمہارے اللہ جاؤ, ہم تو یہیں پر بیٹھیں گے. کیا کہا؟ اے موسیٰ ہم نہیں آئیں گے, آپ جاؤ اور آپ کے اللہ کو لے جاؤ. یا موسیٰ انا لن ندخل ابدا, ہم کبھی نہیں آئیں گے. فذهب انت وربك, آپ اور آپ کے رب کو کہو جاؤ, ہم یہاں. وہ صحرائے سینا میں نبی کی بات کو نہیں مانا, نافرمانی کی, اتنے بڑے معجزات دیکھنے کے باوجود بھی, سمندر میں اتنا بڑا معجزہ دیکھا اس کے باوجود بھی, حالانکہ اس سے پہلے اس صحرائے سینا میں کتنے معجزات ہوئے, پانی کی ضرورت پڑی تو ایک راک میں, بڑے پتھر میں, چٹان میں موسیٰ علیہ السلام نے لکڑی ماری تو 12 سپرنگ نکل گئے, 12 سپرنگ نکلے, اور میٹھا پانی پہاڑ کے اندر سے, کہ ہر خاندان کا الگ الگ ٹیپ ہوگا, ہر خاندان کا الگ الگ پانی ہوگا, ہر خاندان کی الگ الگ ریور ہوگی. اور پھر کپڑے اس مقام پر 40 سال رہے, صحرائے سینا میں 40 ایئرز تک رہے وہ لوگ. ظاہری بات ہے آپ کو دوسرے دن کپڑے بدلنے کی ضرورت ہوتی ہے, کپڑے میلے ہو جاتے ہیں, کبھی گرمی, کبھی ٹھنڈی, کبھی بارش, کپڑے کی ضرورت. بال بڑے بڑے ہو جائیں گے 40 سال میں تو کتنے بڑے ہوں گے, ایک دو ہفتے میں ناخن بڑے ہو جاتے ہیں, ناخن کتنے بڑے, پیر کے ناخن کتنے بڑے, اور بال کتنے لمبے لمبے, پھر بدن کی کیسی حالت ہوگی, پانی کی ضرورت. اللہ نے اتنے معجزات ظاہر فرمائے کہ ان کے بال جیسے تھے ویسے ہی رہے, ان کے ناخون جیسے تھے ویسے, بڑے نے کاٹنے کی ضرورت نہیں ہوئی. ابن کثیر یہ ساری بات لکھتے ہیں, کچھ بھی نہیں ہوا. اور بدن میں ان کے کپڑے ایسے لگتے جیسے انہوں نے بالکل ابھی نئے پہنے ہیں, اور اوپر سے بھوک لگی تو اللہ پاک نے من و سلوا اتار دیا, کھانا بھی تیار, پانی بھی تیار, کپڑے دھونے کے لیے واشنگ مشین کی ضرورت نہیں, آئن کرنے کے لیے استری کی ضرورت نہیں, پانی کے لیے پانی تیار ہے, اور بدن صاف صفائی والا, ناخن بھرنے والے نہیں, بال بھرنے والے نہیں. 40 سال جب حضرت موسیٰ اور ہارون علیہ السلام نے انہیں کہا نا کہ ہمیں حملہ کرنا ہے, ہمیں جانا ہے, ارض مقدس کو لینا ہے, دے ریفیوز, کہنے لگے ہم نہیں آئیں گے, تم جاؤ. اللہ اکبر, کیا مسئلہ ہوا. اس کے بعد وہ گھومتے رہے اسی وادی میں 40 سال تک گھومتے رہے, for 40 years they were walking surrounding inside that valley. کیا ہوا, آگے بڑھ ہی نہیں سکے, نہ ادھر جا سکے, نارتھ ایسٹ, نارتھ ویسٹ, نارتھ ساؤتھ, کہیں بھی نہیں جا سکے, کہیں بھی نہیں جا سکے. اسی ایک زمین میں 40 سال تک من و سلوا کھاتے. اور پوری باتیں میں نے سورہ بقرہ میں اس کو بیان کی, وادسیہ و بسلیہ میں, وہاں پر پھر وہ مانگنے لگے ذرا انین بھی آ جائے, ذرا لہسن بھی آ جائے, ذرا گارلک بھی آ جائے, ذرا فلاں بھی آ جائے, چنے کی دال بھی آ جائے, مسور کی دال بھی آ جائے. انہوں نے مانگا تھا حضرت موسیٰ علیہ السلام سے. یہ قرآن میں ہے, میں قرآن کا ترجمہ کر رہا ہوں. پہلے سپارے میں, 6 رکوع میں, 7 رکوع میں اللہ نے بیان کیا ہے. یہ سارا انہوں نے مانگا, تھک گئے من و سلوا کھاتے کھاتے, یہ بھی لاؤ, یہ بھی لاؤ, یہ بھی لاؤ. ہمارے استاد کہتے رہے کاش کہ یہ نہ مانگتے تو ہماری عورتوں کو انینز کی ضرورت نہ پڑتی, گالی کی سب کی, اوپر سے من و سلوا آتا رہتا اور کام کی ضرورت بھی نہ پڑتی, تیار ہوتا کھانا. لیکن عجیب قوم تھی, نہیں مانا. لیکن اسی میدان میں موسیٰ علیہ السلام کا انتقال ہو گیا, ہارون علیہ السلام کا انتقال ہو گیا. موسیٰ علیہ السلام کے بارے میں ہے کہ انہوں نے مسلم شریف کی حدیث, اللہ سے دعا کہ اللہ اب میری موت کا وقت قریب آ رہا ہے, مجھے ارض مقدسہ سے قریب لے جا. نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں میں نے معراج میں حضرت موسیٰ علیہ السلام کی قبر کو دیکھا, اور میں نے ان کو دیکھا وہ اپنی قبر میں کھڑے کھڑے نماز پڑھ رہے ہیں, نماز پڑھ رہے ہیں. اگر دوبارہ میرا جانا ہوا تو صحاباؤں میں تمہیں بتاؤں گا وہ اتنی قریب ہے کہ ان کی قبر سے اگر پتھر مارے تو عرض مقدسہ کے پاس وہ پتھر پہنچ جاتا ہے. ان کی دعا تھی. یہاں سے پھر بہت سارے باتیں تصوف کی بیان کی گئی ہے کہ نیک اور صالح آدمی کے پاس دفن ہونے کی وصیت کرنا صحیح ہے یا نہیں. قاری تیم صاحب نے اس بات کو بھی تفصیل سے لکھا ہے کہ متبرک جگہ میں دفن ہونے کی اور انتقال کرنے کی دعا مانگنا صحیح ہے یا نہیں. خود نبی اکرم صلی اللہ علیہ وسلم کا فرمان ہے اگر تم مرنا ہی چاہتے ہو تو دعا کرو اللہ تمہیں مدینہ منورہ کی موت نصیب فرمائے. اللہ کے نبی نے فرمایا اور اللہ سے دعا کرو, مبارک گھڑی ہے, اللہ پاک ہمیں وہیں کی موت نصیب فرمائے. میں تو دعا کرتا رہتا ہوں اللہ رمضان کا مہینہ ہو, آخری اشرا ہو, جمعہ کی رات ہو, لیلت القدر ہو, ریاض الجنہ میں سجدے میں سر ہو اور سامنے روزہ ہو اور میری روح نکلے اور وہیں جنازے کی نماز پڑھائی جائے اور جنت البقیع میں دفن ہو. اللہ ایسی موت ہمیں نصیب فرما. مانگنا ہمارا کام ہے, دینا اللہ کا کام ہے. ہم اللہ سے مانگتے ہیں, اللہ تو بندے کی نیت حسن زن پر فیصلہ کرتا ہے. اللہ سے ہم حسن زن رکھتے ہیں, اللہ تبارک و تعالیٰ, بلکہ حدیث میں ابو داؤد شریف میں ہے اگر تم اللہ سے حسن زن رکھو یہ بھی عبادت ہے. تو یہ اسی وادی میں, اب وہاں سے سارے بوڑھے لوگ انتقال کر گئے, دیکھو ہمارے یہاں بھی کتنے بوڑھے لوگ چلے گئے. اس وادی میں 40 سال میں the many elderly people they passed away. اب نیا جنریشن اسی وادی میں ہے, نیا یوتھ, نیو جنریشن ہے. اب کون ہے ان کا, ان کے ساتھ رہبری کرنے والا, گائیڈ کرنے والا کون ہے؟ حضرت یوشع بن نون علیہ الصلوۃ والسلام ہے, وہ ان کے ساتھ ہے. اور ان کے ساتھ مل کر, ینگسٹرز کے ساتھ مل کر اب انہوں نے پھر حملہ کیا شام سے ارض مقدس پر اور ان کو قبضہ کر لیا اور پھر وہیں رہنے لگے. اب یہ ہے قرآن میں اسی کو بیان کیا یہاں, وَقُلْنَا مِن بَعْدِهِ لِبَنِي إِسْرَائِيلَ اسْكُنُوا الْأَرْضَ, اس سے مراد ارض مقدس ہے. فَإِذَا جَاءَ وَعْدُ الْآخِرَةِ جِئْنَا بِكُمْ لَفِيفًا, اب دوسرا وعدہ آ جائے گا. کچھ مفسرین نے کہا آخرہ سے مراد یہاں قیامت ہے, جب قیامت آ جائے گی تو ہم تم کو لفیفہ, ملفف, لفیف, لفافہ جس کو کہتے ہیں, وہ انولپ جس میں آدمی خط رکھتا ہے اس کو لفافہ کہتے ہیں نا, जिसको कवर कहते हैं, उसमें आदमी अपना खत रखकर पोस्ट करता है, उसको लफीफा लिफाफ कहते हैं। फरमाया जब तुम्हारा वक्त आएगा तो हम तुम्हें समीत लेंगे, जैसे खत समीत करके अंदर में रख दिया जाता है, इसी तरह तुम्हें समीत करके हम अपने पास ले आएंगे। एक तफसीर ये की है, और इब्ने कसीर और बहुत सारे मुफस्सिरीन ने दूसरी तफसीर की है कि वहां उनका जहन गया। फरमाया इससे मुराद कयामत नहीं, कुर्बे कयामत मुराद है। इससे क्या मुराद है? कुर्बे कयामत मुराद है कि कयामत से पहले पहले हम तुम सबको एक जगह जमा कर देंगे। कयामत से पहले पहले हम तुम सबको एक जगह जमा करेंगे। और फिर देखो ना, मौलाना सफदर खान साहब फरमाते हैं 65 साल पहले वहां 7,000 यहूदी थे। हजरत फरमाते हैं आज वहां अंदाज, उस जमाने हजरत ने जब तफसीर लिखी होगी तब की बात है, फरमाया 90 लाख यहूदी हो गए और 10,000 रशिया ने भेजे, वहां से भी यहूदी वहां गए 10 लाख, तो 1 करोड़ हो गए। और उसके बाद कितने हुए? ये कुर्बे कयामत है कि सारे वहां जमा हो जाएंगे। और मुस्लिम शरीफ की हदीस है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया कयामत से पहले, कयामत से पहले क्या होगा? मुसलमान, ये मुस्लिम शरीफ में है, तो कातिलून हम अल यहूद, वह दोनों तरफ है, यो कातिलून अल यहूद, यो कातिलून अल यहूद, वह तो कातिलून कुम अल यहूद, तुम क्या करोगे? हमला करोगे उन पर, यानी लड़ाई होगी आपस में। ऐसे वक्त में वो दरख्त बोलेगा, वो पत्थर बोलेगा, या गाजी वराई ना यहूद, इधर आओ यहां छुपा हुआ है। पत्थर कहेगा इधर आओ यहां छुपा हुआ है, दरख्त कहेगा इधर आओ मुसलमान इधर छुपा हुआ है, सिवाय एक मुस्लिम शरीफ में है गरकत, शजरे गरकत है, वो दरख्त नहीं बोलेगा। फइन्नहा शजरतुल यहूद, मुस्लिम शरीफ में है ये यहूद का एक दरख्त है जिसको मानते हैं। फरमाया उसके अलावा सारी चीजें गवाही देगी, आओ इधर आओ इधर आओ, यहां पर छुपा हुआ है ये कुर्ब। तो यहां मुफस्सिरीन फरमाते हैं कि फैजा जा वादुल आखिरा, और उसकी दलील हमें मिलती है सूरह बनी इसराइल की 7वीं आयत से, इन अहसनतुम अहसनतुम लिअनफुसिकुम व इन असअतुम फलहा फैजा जा वादुल आखिरति लियसू وجوهكم ليسوء وجوهكم। इससे मालूम होता है कि तुम अच्छे रहोगे तो अच्छा मामला होगा, तुम बुरे होंगे तो तुम्हारे साथ बुराई का ऐसा मामला होगा कि तुम्हारे चेहरों को खराब कर दिया जाएगा। उसके बाद क्या होगा? फिर इस तरीके से तुम पर हमला होगा। कुरान करीम के सूरे बनी इसराइल में पहला हमला ईरानियों ने किया और उनको खत्म कर दिया, फिर रोमियों ने किया उनको खत्म कर दिया। उसके बाद ये होने वाला है कयामत से पहले, जो कुर्बे कयामत की निशानियों में से है। मुस्लिम शरीफ में कुर्बे कयामत की निशानियों में से एक निशानी ये भी है, उसकी तरफ इशारा है। फैजा जा वादुल आखिरती जी ना बिकुम लफीफा, कि कयामत से पहले पहले हम इनको जमा करेंगे। इंशाल्लाह कल पूरा करेंगे, इसलिए कि अभी फिर बहुत ज्यादा बाकी है। वबिल हक की अनजल ना हो वबिल हक की नजल, अब होगा कुरान करीम की सदाकत को अल्लाह बयान कर रहे हैं और जिब्रील अलैहिस्सलाम की हक्कानियत को बयान कर रहे हैं अल्लाह तबारक व तआला। फिर वह कुरान फरक ना हो से कुरान किस अंदाज से नाजिल किया और कुरान को नाजिल करने का पर्पस और मकसद क्या है उसको अल्लाह ने बयान किया। फिर अखीर में सजदे में क्या पढ़ना चाहिए, कौन कौन सी दुआएं मांगनी चाहिए उसको बयान किया, और उसके बाद अखीर में अल्लाह के नामों के साथ अल्लाह को याद करना चाहिए, दुआ करनी चाहिए, और उसके बाद कौन कौन सी तस्बीहात है जो बहुत फजीलत वाली है उसको बयान किया। इंशाअल्लाह आइंदा कर इसको बयान करेंगे। इंशाअल्लाह जिंदगी बाकी रही, अल्लाह पाक मुझे और हम सब को अमल की तौफीक नसीब फरमाए। या अरहमर रहीमीन, या दल जलाल वल इकराम, या हन्नान या मन्नान, या दयान या सुल्तान, या कदीम अल एहसान। ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم صل وسلم دائما ابدا على حبيبك خير الخلق كلهم. يا الله یہ مجمع بیٹا ہے، اے اللہ روزے کے ساتھ عصر کے بعد افطاری کے ٹائم میں تیرے قرآن کو سننے سمجھنے کے لیے، اے اللہ تیرے قرآن کی برکات سے اور رمضان کی برکات سے کہ یہ دونوں قیامت کے دن سفارش کریں گے، الہ العالمین قرآن اور رمضان کی برکات سے اور رحمتوں کے صدقے، اے
اللہ ہم سب کی مغفرت فرما, اے اللہ ہم سب کی مغفرت فرما, ہم پر رحمت کی چادر ڈال دے, رحمت کی چادر ڈال دے, رحمت کے اشرے میں رحمت سے محروم نہ فرما. اے اللہ اپنے محبوب بندوں میں سے بنا لے, اپنے ذاکرین بندوں میں سے بنا لے, اپنے صالحین بندوں میں سے بنا لے, اے اللہ اپنے پیاروں میں سے بنا لے. اے اللہ ہمیں شیطان کے حوالے نہ فرما, ہمیں نفس کے حوالے نہ فرما, اے اللہ ہمیں دنیا کے حوالے نہ فرما, اے اللہ ہمیں اپنے نیک بندوں میں شامل فرما. اے اللہ ہم سے راضی ہو جا, اے اللہ تو ہمارا بن جا, تو ہمارا بن جا, ہمیں اپنا بنا لے, ہمیں اپنا بنا لے. اے اللہ تیرے نبی صلی اللہ علیہ وسلم کا فرمان ہے, پہلے دن میں جنت کو سجائی جاتی ہے. اے اللہ جنت کو سجائی گئی روزے داروں کے لیے, افطاری کرنے والوں کے لیے, قرآن پڑھنے والوں کے لیے. اے اللہ اس جنت میں داخل ہونا ہم سب کے لیے یقینی فرما. اے اللہ جہنم سے ہم سب کی حفاظت فرما, جنت الفردوس نصیب فرما, جنت الفردوس نصیب فرما, جنت الفردوس نصیب فرما, جہنم سے ہماری حفاظت فرما, جہنم سے حفاظت فرما. اے اللہ ہماری گردنوں کو جہنم سے آزاد فرما, ہمارے ماں باپ کی گردنوں کو آزاد فرما. اے اللہ ہماری اعلیٰ اولاد کی گردنوں کو جہنم سے آزاد فرما. یا اللہ ہمارے دوست احباب, الہ العالمین, ہمارے ہم سے محبت رکھنے والے, اے اللہ ہم سے تعلق رکھنے والے, اور اے اللہ جتنے بھی ہمارے بھائی بہن رشتے دار اور پوری امت, یہ پورا مجمع اے اللہ یہاں مسجد میں بیٹھا ہے, لوگ مکسر کے ذریعے سے دور دور سے سن رہے ہیں, ریسیور کے ذریعے سے گھروں میں بیٹھ کر مائیں اور بہنیں سن رہی ہے, اے اللہ سب کو جہنم سے آزاد فرما دے. اے اللہ جہنم سے آزاد فرما دے, جہنم سے ہم سب کی حفاظت فرما, ہم سب کا بیٹھنا قبول فرما, ہمارا سننا قبول فرما. قرآن کی برکتیں اور قرآن کی رحمتیں ہمارے دلوں میں بٹھا دے. اے اللہ قرآن اور نبی پاک صلی اللہ علیہ وسلم کی سنت کے مطابق زندگی گزارنے والوں میں سے بنا دے. تواضع اور عاجزی نصیب فرما, تکبر سے ہماری حفاظت فرما. اے اللہ ہمارا بیٹھنا قبول فرما, جو مانگا وہ بھی عطا فرما, نہ مانگ سکے اپنے فضل سے کرم سے نبی اکرم صلی اللہ علیہ وسلم کے صدقے اور ان محبوب کی, ان نیک لوگوں کی آمین کے ساتھ, ان روزے داروں کی آمین کے ساتھ, جس کی بھی آمین تجھے محبوب ہو ان کی آمین کے ساتھ ہماری آمین کو ملا کر ہماری توبہ اور دعا کو قبول فرما لے. وصلی اللہ تعالی علی سیدنا محمد وآلہ وسلم اجمعین برحمتک یا ارحم الراحمین.